यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच संसदको अवरोध हटाउने विषयमा छलफल। छलफल सकारात्मक भएको एमाले अध्यक्ष ओलीको भनाई। नेपालमा आज थप 944 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। 297 जना संक्रमण मुक्त। अग्रपंक्तिमा काम गर्ने र 60 वर्ष माथिका ज्येष्ठ नागरिकलाई माघको पहिलो हप्ताबाट कोरोना विरूद्धको थप 1 अतिरिक्त मात्रा खोप दिने स्वास्थ्य मन्त्रालयको तयारी। र पाकिस्तानको उत्तरी क्षेत्रमा हिमपातका कारण सवारी साधनभित्र फँसेका कम्तीमा 21 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच संसदको अवरोध हटाउने विषयमा छलफल भएको छ। एमाले अध्यक्ष ओलीलाई भेट्न आज प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुग्नु भएको हो। 1 घण्टा लामो भेटवार्तापछि पत्रकारसँग कुरा गर्नुहुँदै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग सकारात्मक छलफल भएको बताउनुभयो। भेटमा मुख्य गरी संसदको अवरोध हटाउने विषयमा छलफल भयो को प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताउनुभयो। सत्तारूढ़ गठबन्धनको हिजो बसेको बैठकले संसदको अवरोध हटाउने विषयमा नेकपा एमालेसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो। गठबन्धन समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवा आज बालकोट पुग्नु भएको हो। प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच एक्ला एक्लै भेटवार्ता भएको हो। नेपालमा आज थप 944 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 13,264 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा 944 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यस्तै आज संक्रमित 297 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। आज देशभर 2,43,460 जनाले कोरोना विरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र 60 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई COVID-19 विरूद्धको थप 1 अतिरिक्त मात्रा खोप दिने भएको छ। मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलका अनुसार माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई खोप दिने भएको हो। स्वास्थ्य सचिव डाक्टर पोखरेलले माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा 60 वर्ष माथिका सबैलाई अतिरिक्त थप 1 मात्राको खोप लगाउने भएको जानकारी दिनुभयो। COVID-19 खोप सल्लाहकार समितिको सिफारिशमा मन्त्रालयले थप 1 मात्रा खोप दिन थालेको हो। मन्त्रालयले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गरेर यही पुष मसान्त भित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य सचिव डाक्टर पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सीमा नाकामा एन्टीजेन परीक्षण बढ़ाइएको समेत बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायण काजी श्रेष्ठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पीसीआर परीक्षण गर्दा अध्यक्ष प्रचण्डलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो। उहाँ अहिले निवासमै रहनुभएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ। चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले उहाँका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ। यसै गरी नेता श्रेष्ठमा पनि कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाह अनुसार 14 दिन आइसोलेशनमा बस्नुहुने उहाँका स्वकीय सचिव सुरेश काजी श्रेष्ठले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेसनमा बस्नु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा आजदेखि आइसोलेसनमा बस्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाको कोरोना परीक्षण भोलि हुनेछ। बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्डसँगै सहभागी हुनुहुन्थ्यो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा सहित सत्ता गठबन्धनका शीर्ष नेता समेत कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्र निर्माण तथा जनताको सामाजिक रूपान्तरणका लागि आफ्नो पार्टीसँग प्रष्ट दृष्टिकोण रहेकाले देशभर पार्टीप्रति आकर्षण बढ़दै गएको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित पार्टी निकट बुद्धिजीवी परिषदको दशौं राष्ट्रिय अधिवेशनमा अध्यक्ष नेपालले विज्ञान र प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु पर्नेमा जोड़ दिनुभयो। मानव संसाधन विकासका लागि बुद्धिजीवी वर्गको ठूलो भूमिका रहने विचार व्यक्त गर्नुहुँदै अध्यक्ष नेपालले पूर्वाधार विकास, पर्यटन, जलविद्युत र उद्योगका क्षेत्रमा सरकारले लगानी वृद्धि गरेमा ठूलो संख्यामा रोजगारी बढ़ने बताउनुभयो। उहाँले राष्ट्रको प्रतिष्ठा उठाउने विषयमा पार्टीका नेता तथा कार्यकर्ताले वड़ा तथा स्थानीय तहदेखि नै निर्माण प्रक्रियामा सूक्ष्म रूपमा नियमन गर्नुपर्ने बताउनुभयो। आजै काठमाण्डुमा आयोजित समाजवादी अपाङ संगठनको कार्यसमिति घोषणा कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको र समाजमा न्याय, समानता र समावेशीको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ। अध्यक्ष नेपालले न्याय सबैका लागि बराबर हुनुपर्नेमा जोड़ दिनुहुँदै असमान व्यवहार कसैलाई पनि गर्न नपाइने र समाजका सबै तहमा समावेशी प्रतिनिधित्व गराउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष नेपालले अशक्त वर्गलाई जीविकोपार्जनका लागि राज्यले व्यवस्था गर्नुपर्ने र केही पनि गर्न नसक्नेलाई हेरचाह गर्नुपर्ने विचार पनि व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले नेकपा एमाले प्रतिनिधि सभा अवरूद्ध गरेका कारण जनताका पक्षमा एन नेम बनाउन नसकिएको बताउनु भएको छ। ललितपुरमा आज आयोजित एक कार्यक्रममा मन्त्री भूषालले संसद नचल्दा कानून बन्न नपाएको र कानून नबन्दा अधिकार बाँडफाँडको कुरा समेत अड्किएको बताउनुभयो। एक फरक प्रसंगमा मन्त्री भूषालले 20 युनिट भन्दा तल विद्युत खपत गर्ने 26.5 लाख घरका 1.3 करोड़ जनतालाई निशुल्क विद्युत उपलब्ध गराएको बताउनुभयो। अन्यको हकमा शुल्क समेत घटाएको जानकारी दिनुहुँदै मन्त्री भूषालले सिंचाईको नीति अघि बढ़ाएर ग्रामीण क्षेत्रका किसानको जीवनस्तर माथि उठाउने प्रयास थालिएको पनि बताउनुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त गर्नुपर्नेमा जोड़ दिनुभएको छ। तनहुँको ब्यास नगरपालिका एकमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले विकास निर्माणमा सबैले सहकार्य गर्ने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो। मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवालाई दुख दिने मेन पावर व्यवसायीलाई कार्यवाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गौतम बुद्ध विमानस्थल संचालन मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ। गौतम बुद्ध विमानस्थलको आज निरीक्षणका क्रममा मन्त्री आलेले भारतसँग हवाई रूट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढ़ाएको र जति सक्दो चाँडो विमानस्थल संचालनमा ल्याउने बताउनुभयो। मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण परीक्षण उडानमा ढिलाइ भए पनि मौसम सफा हुने बित्तिकै परीक्षण उडान गर्ने तयारी गरिएको जानकारी दिनुभयो। आयोजनाको अहिलेसम्म करिब 99% काम सम्पन्न भएको छ। मन्त्री आलेले आज लुम्बिनी गुरू योजनाका बारेमा समेत जानकारी लिनुभएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिहीन समस्या अन्तका लागि राष्ट्रिय भूमि आयोग र स्थानीय तह दुवै मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय भूमि आयोगले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीन, दलित, वास्तविक सुखमवासी कोही पनि भूमि पाउनबाट वञ्चित हुनु नहुने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीन, दलित, भूमिहीन सुखमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि बनेको कार्यविधि अनुसार काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रमका अवसरमा राष्ट्रिय भूमि आयोग र 68 स्थानीय तह बीच आज भूमिहीन दलित भूमिहीन सुखमवासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले वर्तमान राजनीतिक गतिरोधलाई अन्त्य गर्दै उन्नत समाज निर्माणमा सबैको प्रयास केन्द्रित हुनुपर्ने बताउनु भएको छ। आज काठमाण्डुमा चन्द्रदेव जोशीद्वारा लिखित मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन पुस्तकको विमोचन गर्ने क्रममा पूर्व राष्ट्रपति डाक्टर यादवले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नेपालमा राजनीतिक परिवर्तन भएको बताउनुभयो। उहाँले राजनीतिक दलहरूमा देखिएको विचलनले नेपाली जनता सन्तुष्ट नभएको बताउनुभयो। जनताको संघर्षको बलमा जारी संविधानले खड़ा गरेका संस्थाले संविधानलाई जोगाउन पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँले गुनासो गर्नुभयो। पछिल्ला समय न्यायालयमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्नुहुँदै उहाँले मुलुकमा सुखद संकेत नदेखिएको बताउनुभयो। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको आज सफल परीक्षण गरिएको छ। भारतीय रेलवे कम्पनी कार्पोरेशनबाट गत विक्रमसम्म 2077 असोज 2 गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनक नन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको रेलको आज परीक्षण गरिएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ। भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब 39 किलोमिटरको रेलवे लिकमा रेलको परीक्षण गरिएको हो। रेलको सफल परीक्षण पश्चात नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले संचारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै छिट्टै रेल सेवा सञ्चालनको तयारी स्वरूप भारतीय पक्षबाट समेत 24 मध्ये 14 कर्मचारी आइसकेको बताउनुभयो। रेलवे लिकमा रहेका क्लिप चोरी भएको र अझै पनि ठाउँ ठाउँमा रेलवे लिकमै हाट बजार लगाउने गरेकाले रेल सञ्चालनमा कठिनाई हुन सक्ने चुनौती रहेकाले यसमा सहयोग गर्न सबै पक्षलाई महाप्रबन्धक झाले आग्रह गर्नुभयो। भारतीय रेलवे कम्पनी कर्पोरेशनबाट 84,65,00,000 दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालनमा आउन नसकेको भन्दै विरोध हुँदै आएको छ। सिन्धुपाल्चोक 5 पोखरीका युवा व्यावसायिक कालिज पालनतर्फ आकर्षित भएका छन्। नेपाली बजारमा कालिजको मासुको माग बढ्दै गएकाले यसतर्फ युवाहरूको आकर्षण बढ़ेको हो। सिन्धुपाल्चोकबाट देवराज सुवेदीको रिपोर्ट।
कालिज बटाई लोकल कुखुरा बाख्रा बंगुर लगायतको व्यावसायिक पालनबाट मनज्ञ आर्थिक लाभ लिन सकिने उदाहरण बनेका छन् पाँच पोखरी थाङपाल गाउँपालिका 5 गुन्साका पदम तामाङ। ब्राइट नेपाल मल्टीप्रपोज सर्भिसेस प्रणाली मार्फत विगत 3 वर्षदेखि सञ्चालित यस फार्मबाट उहाँले महिनाकै 1,00,000 रुपियाँसम्म आमदानी गर्नुहुन्छ। युवालाई गाउँमै नयाँ काम गर्न प्रोत्साहन गर्दै आफू पनि काम गरेर आमदानी बढाउने लक्ष्यको साथ कालिज पालन शुरू गरेको उहाँ बताउनुहुन्छ।
पुर्याउनु सकेको छैन या पनि अहिले भनेको अनुसार चाहिँ दिनु सकेको छैन। कालिसको ठिकै छ अहिले तपाईँको पहिले हामीले ल्याउँदा चाहिँ एउटा चल्लाको 2,000 पर्यो भनेदेखि अहिले 100 रुपियाँ, 200 रुपियाँ, 300 रुपियाँसम्म बेच्नु पर्ने अवस्था कि धुवान लिने गर्दा अलिकति हाम्रो चाहिँ समस्या हुन्छ।
कृषि क्षेत्रमा नयाँ तरिका वा व्यवसाय अंगाल्ने र प्रयोग गर्नेहरूको संख्या समेत बढ्दो छ। यसको उदाहरण पछिल्लो समय नेपालमा कालिज पालन व्यवसायमा बढ्दो लगानी र युवा आकर्षणलाई हेर्न सकिन्छ। आफ्नै गाउँमा नै बाँझो जमिनको सदुपयोग गर्दै कालिज लगायत पशुपन्छीको व्यावसायिक पालन थालेपछि उहाँको फार्ममा अन्य 3 स्थानीयले रोजगारी पनि पाएका छन्। स्थानीय लक्ष्य तामाङ यस्तै पाँच पोखरी 4 थाङपालकोटका अर्का युवा सुदीप सिलवाल पनि स्नातक सम्मको पढ़ाई सकेर विदेशी नै तयारीमा हुनुहुन्थ्यो तर कालिजको व्यावसायिक पालनबाट गाउँमै बसेर स्वरोजगार हुन र मनज्ञ आमदानी गर्न सकिन्छ भन्ने लागेपछि उहाँले पनि यो व्यवसाय शुरूआत गर्नुभयो। कालिज हेर्न आउने आन्तरिक पर्यटकलाई होमस्टेको व्यवस्था गरी घरमै कालिजको मासु खाने प्रबन्ध मिलाउने तयारीमा समेत उहाँ लाग्नु भएको छ।
हामीले चाहिँ हाम्रै ठाउँमा हाम्रै भूमिमा हाम्रो जुन युजलेस भएर बसेका छन् अहिले पाखा पहराहरू होइन त्यस्ता पाखा पहरामा पनि यस्ता व्यवसायहरू गर्न सक्छौँ भनेर चाहिँ केही साथीहरू र अन्य म जस्तै युवाहरूलाई पनि भोलिको दिनमा चाहिँ एउटा नमुना पनि बन्न सकौँ।
कालिज पालन शुरू गरेसँगै उनीहरूले समस्या पनि झेलिरहेका छन्। कालिजको उपचार सेवा र बीमाको व्यवस्था गरिदिन उनीहरूले सरकारसँग आग्रह गरेका छन्। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
बाँकेको राप्ती सुनारीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। राप्ती सुनारी छ हप्रवाहका 30 वर्षीय चाँदनी थारूको आज बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ। दाउरा काट्न जंगल गएकी थारूलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बाघको आक्रमणबाट बिहिबार मात्र राप्ती सुनारी चार पर्सावाकी 52 वर्षीय लीला विष्टको मृत्यु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको उत्तरी क्षेत्रमा हिमपातका कारण सवारी साधनभित्र फँसेका कम्तीमा 21 जनाको चिसोको कारण कठाङ्ग्रिएर मृत्यु भएको छ। मुर्रे शहरको हिमाली भेगमा हिमपातका कारण राजमार्गमा 1000 भन्दा बढ़ी सवारी साधन फँसेको थियो। ती सवारी साधनभित्र अझै धेरै मानिसहरू फँसेका र सेनाले उद्धार कार्य जारी राखेको बीबीसीमा उल्लेख छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले मुलुकमा जारी हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न रसियाली सेना बोलाउने काजिकिस्तान सरकारको निर्णयमाथि प्रश्न उठाउनु भएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा शुरू भएको देशव्यापी प्रदर्शनमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। तर अमेरिकाले सो विरोध प्रदर्शन सरकार आफैले व्यवस्थापन गर्न सक्ने भन्दै रसियाली सेना परिचालन किन भएको हो बुझ्न नसकिएको प्रतिक्रिया दिएको छ। काजिकिस्तान सरकारको आग्रहमा 25 जति रसियाली सेनाको पहिलो खेप काजिकिस्तान पुगिसकेको छ। रसियाले काजिकिस्तानसँगको सामूहिक सुरक्षा सन्धि अन्तर्गत सेना पठाएको प्रष्ट पारेको छ। इथोपिया सरकारले राष्ट्रिय मेलमिलाप र एकताको प्रवर्धनका लागि विपक्षी नेताहरूलाई कारागार मुक्त गरेको छ। प्रधानमन्त्री अबी अहमदले अर्थोडक्स क्रिसमसको अवसर पारेर विपक्षी नेताहरूलाई आम माफी दिई छाड़िएको बताउनुभयो। आम माफी पाउनेहरूमा टाइग्रेली विद्रोही नेताहरू पनि रहेका छन्। टाइग्रे क्षेत्रमा सरकारी सेना 1 वर्षदेखि विद्रोहीसँग लड़िरहेको छ। पछिल्लो पटक सेनाले विद्रोही गढ़हरू भत्काउँदै अघि बढ़िरहेका बेला सरकारले त्यसका नेताहरूलाई आम माफी दिनुलाई आश्चर्यका रूपमा हेरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यो सातामा नेपाली शेयर बजारको परिसूचक नेप्से झण्डै 7% वृद्धि भएको छ। यो साता बजारमा 21,17,60,31,000 बराबरका 3,63,77,171 किता शेयरहरूको किनबेच भएको छ। गत साता निकै उतार चढ़ाव पूर्ण देखिएको बजारमा यो साता भने निरन्तर वृद्धि देखिएको छ। लगातार बढ़िरहेको बजारमा लगानीकर्ताहरूले आर्जन गरेको नाफा बुक गर्न थालेपछि बुधबार भने परिसूचक ओह्रालो लागेको थियो। गत साताको अन्तिम कारोबारको दिन 35,67,34,34 रूपियाँ रहेको कुल बजार पुँजीकरण यो साताको कारोबारपछि 38,03,34 रुपियाँमा पुगेको छ। यस अवधिमा कुल बजार पुँजीकरण 2,35,19 रुपियाँ 6.62% वृद्धि भएको छ। राष्ट्रिय सहकारी ब्याङ्कले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने गरी शेयर पुँजीको संरचनामा परिवर्तन गर्ने जनाएको छ। सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी ब्याङ्कले 3 अर्बको शेयर पुँजी बढाएर 8 अर्ब पुर्याउने उल्लेख गरेको हो। ब्याङ्कले सहकारीलाई लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको र आगामी दिनमा कुन क्षेत्रमा लगानी गर्दा बढी प्रभावकारी हुन्छ भन्ने बारेमा तथ्याङ्क संकलन गर्ने तयारी गरेको राष्ट्रिय सहकारी ब्याङ्कका अध्यक्ष केबी उप्रेतीले बताउनुभयो। ब्याङ्कले 15,000 भन्दा बढी सहकारी सदस्यहरूलाई समेटेको र पुँजी बढाएर सबै सहकारीलाई पूर्ण वित्तीय सेवा दिने गरी काम अघि बढाएको ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले बताउनुभयो। पर्वतमा निर्माण गरिएको जिप लाइन शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। कालीगण्डकी नदीको खोजमा निर्मित जिप लाइन निर्माण शुरू गरेको 1 वर्षमा निर्माण सम्पन्न व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जिपलाइनको उद्घाटन गर्नुहुँदै पर्वतमा साहसिक पर्यटन सहित समग्र पर्यटन प्रवर्धनका लागि जिपलाइन गतिलो माध्यम हुने विश्वास व्यक्त गर्नुभयो। जिपलाइनको लम्बाई 1,400 मिटर रहेको छ। जिपलाइन शुरूमा प्रति घण्टा 130 किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ। बाह्रमा गहुँ खेती गरिँदै आएको क्षेत्रफल विस्तार भएको छ। गत वर्षको तुलनामा यस वर्ष गहुँ खेती 200 हेक्टर क्षेत्रफलमा विस्तार भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ। गत वर्ष बाह्रमा 29,500 हेक्टर क्षेत्रफलमा गहुँ खेती भएकोमा यो वर्ष गहुँ खेतीको क्षेत्र विस्तार भई 29,700 हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको छ। बाह्रमा गत आर्थिक वर्षमा प्रति हेक्टर 2.8% 82,600 मेट्रिक टन गहुँ उत्पादन भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो।
आर्थिक समाचार पछि अब खेल समाचार गिरिशा उपाध्यायबाट।
अखिल नेपाल फुटबल संघ एन्फा कार्य समितिको निर्वाचन 2079 साल जेठ 15 गते हुने भएको छ। एन्फा कार्य समितिको बिहिबार र शुक्रबार बसेको बैठकले एन्फा निर्वाचन जेठमा गर्ने निर्णय गरेको हो। एन्फाको पछिल्लो निर्वाचन 2075 साल वैशाखमा भएको थियो। यसै गरी बैठकले एन्फामा आबद्ध ए बी र सी डिभिजनका 42 क्लबलाई 1 करोड़ भन्दा बढ़ी रकम वितरण गर्ने निर्णय पनि गरेको छ। बैठकले शहीद स्मारक लीग खेल्ने तीनै श्रेणीका क्लबलाई तयारी खर्च बापत 2,50,000 रूपियाँ थप दिने निर्णय गरेको छ। हाल ए डिभिजन लीग खेलिरहेका क्लबलाई एन्फाले यसअघि 20 लाख, बीलाई 12,50,000 र सीलाई 9,50,000 रूपियाँ दिँदै आएको थियो। एन्फाले त्यसमा 2,50,000 रूपियाँ थपेको जनाएको छ। ए डिभिजन लीगका 3 वटै खेलमा मनाङले सफलता हात पारेको छ। शनिबार मनाङले च्यासेल विरूद्ध 5-0 शानदार जीत निकाल्दै उपाधि यात्रालाई बलियो बनाएको हो। यसअघि पुलिस र ब्रिगेड बोयजलाई पोखरा रंगशालाको मैदानमा मनाङले हराएको थियो। शनिबार मनाङको जीतमा ओलाडिपे अफिजले ह्याट्रिक गरे। आडे लाजा सोमिडे र दिनेश राजवंशीले 1-1 गोलको योगदान गरे। सोमिडेले तेस्रो मिनटमै गोल गरेर मनाङलाई अग्रता दिलाएका थिए। खेलको 43 मिनटमा ओलाओले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए। 46 मिनटमा रूपेश केसीको कर्नरमा हेडिङ मार्फत गोल गर्दै दिनेशले मनाङको अग्रता कायम गरे। ओलाओले इन्जुरी समयमा 2 गोल थप्दै ह्याट्रिक पूरा गर्दै उनी म्यान अफ दि म्याच हुन सफल भए। उदयमान खेलाड़ी भने च्यासलका आशिष राई घोषित भए। खेलमा रेफ्रीको निर्णय चित्त बुझेको भन्दै मैदान भित्र प्रवेश गरेपछि च्यासलका प्रशिक्षक बाल गोपाल साहु खलकले रातो कार्ड प्राप्त गरेका थिए। 8 खेलमा मनाङले 6 जित 1 बराबर र 1 हारका साथ 19 अंक जोड्दै दोस्रो स्थान ओगटेको छ। 9 गतेदेखि 13 गतेसम्म पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा पारदेशिक छनौट प्रतियोगिता आयोजना गरेको थियो।
अब मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज राति देशभर सामान्य बदली रहनेछ भने सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका अनुसार आगामी 24 घण्टामा देशका उच्च पहाड़ी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोग्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 21.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.2 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम तापक्रम 18.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.6 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 18.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.2 डिग्री सेल्सियस, वर्षा फाटफूट। वीरेन्द्रनगरको अधिकतम तापक्रम 19.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.5 डिग्री सेल्सियस, वर्षा फाटफूट। र दिपायलको अधिकतम तापक्रम 15 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस र वर्षा 1.2 मिलिमिटर। अन्तमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच संसदको अवरोध हटाउने विषयमा छलफल। छलफल सकारात्मक भएको एमाले अध्यक्ष ओलीको भनाई। नेपालमा आज थप 944 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। 297 जना संक्रमण मुक्त। अग्रपंक्तिमा काम गर्ने र 60 वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघको पहिलो हप्ताबाट कोरोना विरूद्धको थप 1 अतिरिक्त मात्रा खोप दिने स्वास्थ्य मन्त्रालयको तयारी। र पाकिस्तानको उत्तरी क्षेत्रमा हिमपातका कारण सवारी साधन भित्र फँसेका कम्तीमा 21 जनाको मृत्यु। यसका साथै साँझा 7 बजेको समाचार सकियो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।